उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज लिएर आएका छौं। कर्णाली ब्लुजको चौथो श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। चन्द्रे र लेखक फेल भएको प्रसंग उठेको थियो। अब अगाडि के हुन्छ सुनौ पाँचौं श्रृङ्खला पृष्ठ 83 बाट। चन्द्रे चुपचाप थियो। उसलाई थाहा थियो आज पनि बाले बेसमारी भएको छन्। त्यसैले घर जान मानिरहेको थिएन। अहिले पनि उसका ओठ बिस्तारै काँपिरहेका थिए। तेरा बाले त तँलाई पिट्दैनन् है? चन्द्रले मलाई हेऱ्यो। म बोलिनँ, टाउको निहुराएँ। हिँड जाउँ, मैले उसको हात समाउँदै भने। ऊ केही बोलेन, बिस्तारै उठ्यो। जाँगे टकटकाउँदै हिँड्यौँ। रेडियोमा अङ्ग्रेजी समाचार आउने बेला अम्बोरी खोलाको किनार हुँदै हामी दुई अँध्यारा ठुटा झैँ घर फर्किरहेका थियौँ। अगाडिको ठुटो म फटाफट हिँडिरहेको थिएँ, अर्को ठुटो चन्द्रे खोच्याउँदै खोच्याउँदै। यता मलाई देख्ने बित्तिकै बाले बोलाउनु भयो। म रुन्चे अनुहार लिएर उक्लेँ। फेल भएछस् होइन? पढ्ने बेला मन लगाएनस्, सबै पास भए त फेल भएस। मेरो अनुहारको छाला तन्कियो। बाले मेरो कपाल छुम्छुमाउनु भयो। पढेर मेरो छोरो ठुलो मान्छे हुन्छ कि भनेको? त गोठालो हुने भएस। मेरो आँखा आँसुले डम्म भरिए। तैँले मेरो चित्त दुखाइस् छोरा, मैले हिक्क गरेँ। ल जा, अर्को पालि पास भएस। बाले मलाई बिस्तारै धकेलिदिनु भयो। अर्को पालि घडी ल्याइदिउँला। म आँसु पुस्दै भर्याङ झरेँ। तैँले आज हामीलाई रुवाइस्, आमाले यति भन्नुभयो। अब राम्ररी पढ है, दिदीले अबिर राम्ररी नपखालिएको अनुहारले मलाई हेरिन्। म सिकाइदिउँला। म रातभरि रोएँ। बेला बेला चन्द्रको सम्झना आइरह्यो। त्यसका बाले खुब भकुरे होलान्, बा त मेरा जस्तो पो। पिट्नु भएन तर मुटुमै थप्पड हान्नुभयो। भोलिपल्ट बिहान पखाला लागेर बाहिर निस्किँदा एउटा कालो छाया अमोरी खोलातिर हिँडेको थियो। दिउँसो मगरमामाले सुनाए। म त भूत होला भनेर डराएको थिएँ। मैले थाहा पाएँ त्यो चन्द्रे नै थियो, किनभने खोच्चाइरहेको थियो अरे। त्यसै बिहान गाउँबाट चन्द्रे हरायो। उसका बाले धेरै खोजे। लामिछाने बस्ती, थारू गाउँ, पहाडीपुर, जताततै कटासे गएर पुलिस थानामा रिपोर्ट पनि लेखाएछन्। बाले भन्नुभयो, ए चन्द्रले तँलाई केही भनेको थिए कि? चन्द्रे भाएको तेस्रो दिन बाले सोध्नुभएको थियो, कहाँ गए होलान्? दाईलाई भेट्न जान्छु भन्थ्यो, मैले भने बम्बई गयो होला। तँलाई त जाम भनेको थिएन नि? म चुप्प बसेँ। बाको अनुहार भने अँध्यारो भयो। एकपल्ट फेल हुँदैमा घरबाट भाग्ने त हुत्याएरा हो। बाले 2 रुपियाँको नोट मतिर फालिदिँदै भन्नुभयो, छोरो मान्छे भएर घरबाट भाग्नुहुन्न। चन्द्र भागेपछि बा खुब डराउनु भएको थियो, म पनि भाग्छु कि भनेर। जहिले पनि कटासेबाट फर्किने बित्तिकै मलाई खोज्नुहुन्थ्यो। संयोगवश म पढिरहेको भेटिन्थेँ। चन्द्र नभएपछि म अमरी खोलातिर पनि गइनँ केही दिन। धेरै दिनपछि शनिबार दिउँसो अमरी खोलातिर पुलमा भाग्यरामसित भेट भयो। पङ्खा छेउमा राखेर सुर्ती मिच्दै उसले सोध्यो, ऊ लौरा कहाँ गएल? बम्बई। ओत्रा छोटमोट लौरा कहाँ बम्बई पुगिसके? मैले कैयौँ दिनसम्म चन्द्रलाई बिर्सिन सकिनँ। निद्रामा पनि चन्द्रले बोलाए जस्तो लाग्थ्यो। 15-16 दिनपछि बा नेपालगञ्ज जानुभयो 5 दिनका लागि। 6ठौँ दिन बा दिउँसो घर आइपुग्नुभयो। शुक्रबार भएकाले म चाँडै स्कुलबाट फर्केर सुतिरहेको थिएँ। साइकलको घन्टीले बिउँजेँ। गालाभरि लतपत्ती कुरियाल पुस्दै तलतिर दगुरे। बाले त एक पेटी अङ्गुर ल्याउनु भएको थियो। बाको अनुहार फुङ्ग उडेको थियो। म लजाउँदै बा नजिक गएर गोडामा झुकेँ। भाग्यमानी भएस, बाले भन्नुभयो, घरमा कोही छैनन्? दोकान गएको छन् चिन लिन। जा, पानीले त कस्तो खरो भएको। मैले हतारिँदै पानी भरिएको लोटा बा ल्याएर बालाई दिएँ। रुद्रघन्टी तलमाथि बनाउँदै बाले पानी पिउनु भयो। अलिकति पानी पोखेर बाको छाती भिज्यो। भुइँमा लोटा राख्दै बाले हात इष्टकोटको गोजीतिर लैजानुभयो। बाहिर निस्कँदा बाको हातमा थियो चिमछिमे घडी। यता आइज, बाले मेरो बायाँ नाडी समाउनु भयो। एकैछिनमा नाडीमा घडी झुन्डियो। बाले सोध्नुभयो, कति बज्यो भन् त? 3:35:17। मैले लजाउँदै भने, जापड म उर्लिँदै आँटीतिर कुदेँ। साँझ खाना खाने बेला बाले सुनाउनु भयो। फर्कँदा एउटै बसमा लामिछाने कान्छा पनि रहेछन्। उनले नेपालगञ्जको एउटा चिया दोकानमा चन्द्रलाई देखेको कुरा गरेरे। ऊ त्यहाँ चियाका गिलास धोइरहेको रहेछ। उनलाई देखेर खोच्याउँदै भाग्यो अरे। नजाने कहाँ से आया था, गाग्री जस्तो भुँडी भएको साउजीले कराएको थियो अरे। मैले काम दिया फिर भाग गया। म अबेरसम्म चन्द्रलाई सम्झेर निदाउन सकिनँ। बेला बेला घडीको बिटका बटन दबाउँथेँ। घडी उज्यालो हुन्थ्यो, 12:45:17। मैले घडी हेरिरहेका बेला बा बिउजनु भएछ। कति घडी हेरेको सो त अब भन्दै बाले हाई काट्नु भयो। बा फेरि निदाउनु भयो। बाको मसिनो स्यास्या मेरो कानसम्म आइरह्यो। मेरा बा जस्तो माया गर्ने मान्छे यो मटेरामा कोही छैन। अघिल्लो दिन साँझ पख एउटा बिरामी बालक बाको साथी बन्न आइपुगेको थियो। निमोनियाले सिकिस्त बालक बाको बेडभन्दा 3 बेडपल्तिर घ्यार घ्यार गरिरहन्थ्यो। उसका बा भने दिनभर यताउता गरिरहन्थे। उनीहरू दाङबाट आएका रहेछन्। बाउको नाम रहेछ कृष्ण, तर सबैले भन्दा रहेछन् कृष्णजी। उनी प्राविका शिक्षक हुन्थे, त्यसैले उनको नीलो सर्टको जेबमा कलमको क्लिप टल्किरहन्थ्यो। एउटै छ, केही भइहाल्यो भने त उनी भनिरहन्थे, त्यसैले उनको अनुहार फुङ्ग उडेको जस्तो देखिन्थ्यो। यस्तो पनि हुन्छ, उनी बिहानभर कराइरहे, कोही त आउनुपर्छ। त्यसपछि त दिनभर कोही न कोही आइरहे, झन्झटै लाग्ने गरी। हामीलाई के थाहा ती विद्यार्थी हुन्, डाक्टर नै भन्ठान्छौँ। 5-6 जनाको टोली बनाएर आउँछन् र सोधेको सोधै गर्छन्। सोधेको सोधै गर्छन्, बिरामीलाई के भएको, कति दिन भयो, कति बिसेक भयो, के खुवाउनु भएको छ। ती थाहा पाउँथे बाला प्यारालाइसिस भएको छ, कम्मर मुनतिर त चल्दै चल्दैन। सबै बेडमा टाउको निहुराएर उभिन्थे भने एउटाले सुनारको जस्तो सानो घनले बाका घुँडामा बिस्तारै हिर्काउँदै सोध्थ्यो, केही भयो बाजे? नाइ, बा टाउको यताउता हल्लाउनुहुन्थ्यो। ती बाले खाइरहेका औषधिका नाम पढ्थे, गुनगुन कुरा गर्थे र कञ्चटमा हात राखेर बसेकी आमालाई सान्त्वना दिन्थे। बजै चिन्ता नलिनुहोस्, ठिक हुन्छ। यस्ता सान्त्वना पटक पटक दोहोरिएपछि आमालाई लाग्न थालेको छ ती डाक्टर होइनन् जसले बाको खास रोग चिन्छन्। भर्खरै आएकी नर्मदाले भने मोहम्मद डाक्टर साहब आउनुहुनेछ, उहाँले नै ठिक पार्नुहुनेछ। कहिले आउनुहुन्छ त नानी? लखनऊ जानुभएको छ, उसले भरिएको पिसाबको थरी हेरेकी थिए र कागजमा टिप्दै भने आइहाल्नुहुन्छ 1-2 दिनमा। ऊ गई, उसको कुरा सुनेर होला उज्यालो अनुहार बनाउँदै आमाले भन्नुभयो, म दुध लिन जान्छु, बाको ख्याल राख्नु, एकछिन पनि नछाड्नु। आमा जानुभयो, म झोक्राउन थालेँ। खाना पानी मौसम र निद्रा नमिलेर मेरो पेटको गति ठिक थिएन। दिउँसोको 1:30 बज्यो, बातिर हेरेँ बा निदाइरहनु भएको थियो। बाथरुमतिर लागेँ, अबेरसम्म कने, अर्को कोठामा गएर भित्तामा टाँगेको ऐनामा निहालेको त आफैलाई चिन्नै नसकेला जस्तो भएछु। कपाल जिङरिङ्ग परेका थिए, पातवाला दारीझुङ्गा पनि बढेका थिए, शरीरबाट वास्स गन्ध आइरहेको थियो। आफैलाई वाकलाकी लाग्ने गरी अनुहार पखालेँ, कपालमा पानी लगाएर बाहिर निस्केँ। वार्डको छेउमा के पुगेको थिएँ, आमाको तीको बाँड भेटी त हालेँ। कहाँ मर्या थिइस्, के भयो, टोयलेट गएको थिएँ? तेरो बाले त सबै औषधि खाएछन्। आमाले आफ्ना जगल्टा लुछुला चाहिँ हेर्नुभयो। कटासी हुँदा नै मैले टाइमको टाइम औषधि नखानुस् भनेकै थिएँ, अहिले के लाग्दो भएछ के भने आमा र मलाई नदेखेर बाले झोक्राइरहेका कृष्णजीलाई बोलाउनु भएछ। कोही त छैन, बिरामीलाई आपत पर्यो कि उनी सहयोगी थिए, आइदिए। उनले सोधे, के भयो बाजे? त्यो ब्रुसेट दिनु त बाले आफ्नो हात नपुग्ने ड्रर देखाउनु भएछ। किन बाजा, खानु पर्यो, टाइम भयो, परिवार कता मरे कता। उनी एकछिन त अल्मलिएछन्, दिउँ कि नदिउँ, के हो के हो? बाले भन्नुभएछ, नडराउनुहोस्, म मेडिकल चलाएको मान्छे हुँ, मलाई औषधिको ज्ञान छ, त्यो दुखाइ कम गर्ने औषधि हो। उनले ट्याब्लेटको पाता हातमा के दिएका थिए, बाले करम करम 4 चक्के चपाइदिनु भएछ। उनी अत्तालिएछन्, जगमा दुध छल्काउँदै आमा आउने बित्तिकै उनले सारा पोल लगाइदिएछन्। आमा थरथरी काँपेर थ्याच्छ कुर्सीमा। मैले बाला हेरेँ, औषधिको धुलो लागेर बाका ओठ फुस्रा देखिन्थे। बा एकदम सन्तुष्ट हुनुहुन्थ्यो, मेरो आँखा बाका आँखासित ठोकिए। बाले आँखा झिम्काउँदै मुसुक्क थोते आँसु हाँस्नु। काम आकाशको ठिक बिचमा थियो, त्यसैले बरन्डामा उफ्रिरहेका परेवाका छाया भुइँमा डल्लिएका थिए। म अबेरसम्म तिनै परेवा हेर्दै टोलाएछु। हो त आउँदा बानिदाउनु भएको थियो भने छेउमा आमा ओइलाउनु भएको, मलाई सोच्दैमा चक्कर आइरहेको थियो। अस्पतालमा कति दिन बास हुन्छ यसरी? डाक्टर नन्दन पनि भन्थ्यो लखनऊबाट फर्केपछि नै डाक्टर मोहम्मदले नै भन्नेछन् ठिक हुन कति दिन लाग्छ। वार्डमा डाक्टर मोहम्मदको बारेमा किम्बदन्ती पनि सुनियो, उनी यस्ता डाक्टर हुन् जसले बिरामीलाई हेर्ने बित्तिकै थाहा पाउँछन् रे बिरामी कति दिनमा ठिक हुन्छ भन्ने। उनी त भगवान्कै अवतार हुन् रे, एक नजरमै थाहा पाउँछन् बिरामी मर्छ कि बाँच्छ, हामी उनकै प्रतीक्षामा छौँ। डाक्टर नन्दन आयो, बाला जाँचिसकेपछि भन्यो भोलि नेपालगञ्ज लगेर सिटी स्क्यान गराउनुहोस्, हेरौँ के देखिन्छ। ऊ गयो, आमाले मात्र हेर्नुभयो, लैजान त पर्यो फेरि नेपालगञ्ज। म नर्ससित कुरा गर्छु, नर्मदाले भोलि बिहान एम्बुलेन्स नेपालगञ्ज जाने जानकारी दिँदासम्म साँझको 5 बजिसकेको थियो। साँझ 4:45 बजे गेटपाले खैनी माडिरहेको थियो, बिहानदेखि साँझसम्म यसैको ड्युटी पर्थ्यो। राति खाना खाएर फर्काउँदा भने अर्कै देख्थे, रातिवाला भने त्यति सोधपुछ गर्दैनथ्यो। बिरामीको के छ सोधि त हाल्यो, अहिले ठिक छ म पन्छिन खोजेँ। बिरामी को हुन्? बा। के भएको? दिमागको नसा फुटे। ए, उसले खैनी तल्लो ओठमा चेपमा राखेर प्याच थुक्दै भन्यो, चिन्ता नगर मैले धेरै बिरामी ठिक भएर गएको देखेको छु। के म सन्चो भएका बाला यही गेटबाट डोर्याउँदै बाहिर ल्याउँला? म मनलाई खुसी पार्दै बिजुली होटेलतिर लम्केँ। वार्डमा पस्ने बेला नर्मदा मेरो पछि पछि आए, ऊ रातभर यताउता गरिरहन्छे निदाउँदिन। अर्को बेडमा बालक थपिएपछि झन् थाकेकी छ, कहिलेकाहीँ बाको बेडतिर आउँदा लामो हाई काट्छे। लहरै 3 वार्डपछि उसको कोठा आउँछ, कोठामा टेबल छ, ऊ टेबल अलिकति निहुरिएर केही पढिरहन्छे। बाको टाउको चड्किन थाल्यो भने म हुत्तिँदै उछेउ पुग्छु, ऊ किताबबाट टाउको उठाउँछे, म केही बोल्दिनँ उभिरहन्छु। ऊ कुरा बुझ्छे र गोडामा रातो फित्ता भएको चप्पल छिराउँछे, सर्याक सर्याक मेरा पछि लाग्छे, बाको निधारमा हात राख्छे, मुखमा थर्मोमिटर राखेर छेउमा उभिन्छे। बेला बेला बाको दायाँ हत्केला सुमसुमाउँछे, थर्मोमिटर झिक्छेर भन्छे ज्वरो त एकदम कम भएछ। आमालाई नर्मदा खुब मन पर्न थालेकी थिए, उसलाई देखेर सोध्नुभयो नर्मदा नानी उहाँलाई ठिक होला त? बजै चिन्ता नलिनुहोस् ठिक भइहाल्छ नि। नर्मदाको कुरा सुनेपछि आमा त पिलपिल झ्यालछेउ उभिनुभयो, पर्दाको कापबाट कोलपुरभरि फैलेको बत्तीको उज्यालो हेर्नुभयो। राति 8:30 बजेतिर बा बिरामी नै नभए जस्तो हुनुभयो, बाले स्वाद मानेर हाम्रा कुरा सुन्नुभयो। आमा र म टुक्रोको स्टुलमा बसेका थियौँ, आमा कालीकोट सम्झेर बेसमारी भक्कानी हो, पसलमा ताला मात्रै झुन्डाएको थियो अरे। आमा बरबराउनु भयो, घर अरूलाई हेर्दै भई भनेर पनि केही हुन्छ? आमालाई झन् त्यो बाख्राको चिन्ताले सताउन थालेको थियो जुन ब्याउने भएको रहेछ 1 वर्ष अघि आमाले किन्नुभएको। बाको निधारमा पानीपट्टि राख्दै आमाले उदास आवाजमा मलाई सोध्नुभयो, त अब आउँदैनस् कालीकोट? पढेर आउँछु। किन आउँदो हो त? बाले सासले भन्नुभयो, पढ्नु परेन? पढ्न त पऱ्यो के अरे, आमाले बाको तालु सुमसुमाउँदै भन्नुभयो, कहिले फर्किन्न कि? जता रम्छ त्यतै बस्छ। बाले गहिरा र छिपछिपी आँखाले सिरिङतिर हेर्नुभयो, केही सोच्दै भन्नुभयो, सोच्ने भइसकेको छ त, काठमाडौँमा पढिरहेको मान्छे कुरा त बुझेकै होला, यसलाई कालीकोट फर्काएर कपडाका मिटर नाप्न लगाएर के फाइदा? म झोक्राएँ, बाले मतिर हेर्नुभयो, अङ्ग्रेजी सिकिसी सिकिनस्? सिक्दैछु, मैले ढाँटेँ र बाको दायाँ हातका औँला सुमसुमाएँ, बिस्तारै काँपिरहेका औँला। सभा 10 बजे नर्मदा आई, म झ्यालमा अडेस लाग्दा लाग्दै निधाएको थिएँ, थाहै नपाई मुखबाट ऱ्याल चुइएको थियो। आमा पनि बाको बेडमा टाउको अड्याएर निधाउनु भएको रहेछ। नर्मदाको पच्चाप सुनेर झल्यास बिउजेर भयो, निद्राले चिथोरेका रात आँखा मिच्दै टुक्रुक्क बस्नुभयो, फेरि आँखा चिम्लिनुभयो रिङ्गटा चले जस्तो। केही खुवाउनु भयो? नर्मदाले सलाइन र पलाङमुनतिरको पिसाब भरिएको प्लास्टिकको थैलो हेरी, केही खान मान्नुहुन्न? 6-7 चम्चा दुध खानुभयो, लिटो घोलेको दुध त खानै मान्नुहुन्न, किन? गनाउँछ अरे, गनाए पनि खानै पऱ्यो नि, नर्मदाले भने। मैले पनि भनेकै हुँ, हातपाखुरा हेर्नुहोस् कसरी सुक्दै गएका छन्, मान्नुहुन्न? फकाएर खुवाउनुहोस् न। बाले कुरा सुनिरहनु भएको रहेछ, चलमलाउनु भयो र मलिन आवाजमा भन्नुभयो, अब खान सक्दिनँ, मैले आफ्नो मानो खाइसकेँ। नर्मदा ट्वाल्न परि, एकछिन उभिरहे अनि सर्याक सर्याक गए। आमा फेरि बेडमा टाउको राखेर निदाउनु भयो। आमाले मुटु घुमाउँदै बाला हेर्नुभयो। बिचराको ब्लड प्रेसर बढेछ। दहीदेखि साउलाई जाँचेर फर्केपछि बाले सुनाइरहनु भएको थियो। अरूले दोकान खोलेपछि चिन्ता गर्न थालेछन्। अब चिन्ता गरेर पनि के हुँदो, आफ्नो भागमा जति लेखा छ त्यति त पाइन्छ नि, मान्छे त असलै छन्। आमाले तोरीको साग केलाउँदै भन्नुभयो, मान्छेहरू पनि अरूले गरी खाएको देख्न सक्दैनन्, सबै साउजी भाषन्। तिन दिनदेखि बिचरा टाउको दुखेर थला परेका छन्। बा भर्याङ उक्लिनुभयो, कुन दिन दिमागको नसा फुटेर मर्छन्। त्यसको केही दिनपछि साउजीले खुर्सानी र नुन कम खान थालेको हल्ला गाउँभरि फैलियो। उनी केही दिनपछि दोकानमा देखिए, अलिकति दुब्ला आएछन्। हाँसो पनि बलजफ्ती हाँसे जस्तो लाग्थ्यो, तर हाँसिरहन्थे किनभने उनले आफ्नो मासको गेडा जस्तो कालो दाँतमा सुन राखेका थिए। कहिलेकाहीँ त साउजी हाँस्दा पनि आउँ परेको मानिस गर्ने जस्तो लाग्थ्यो। दैलेखी साउले सुनको दाँत लाएछन् त, बुढाहरू ईर्ष्या गर्थे। सुनकै त के हाले होलान्, बुढाहरू मन बहलाउँथे, सुनको लेप लगाएका होलान्। साउजीको पसल छेउछाउ पाँचवटा अरू पसल थपेका थिए पालवाला। हावा चल्दा ती पाल बेसरी फडफडाउँथे। साउजीको पाल भने खरको छानामा बदलिसकेको थियो। साउजीले अरू दोकानदारलाई देखिसहँदैनथे। कसैले केही छ्यास सानो गल्ती गर्यो भने पनि साउजी मुक्कामुक्की गर्न तम्सन्थे। अझ रमाइलो कुरा के छ भने साउजीले सबैका ईर्ष्या गर्थे, तर अरू पालवालाले ईर्ष्या गर्थे उमा दिदीको। उमा दिदीको ज्यान थियो नौरीले नुहाए जस्तो, सलक्क परेका हातगोडा, हिँड्दा पछाडिको भाग दुधालु गाई हिँडे जस्तो देखिन्थ्यो। सुन्तला मिठाई जस्ता पत्रे ओठ अलिकति फैलाउँदै जब उनी हाँस्थिन्, संसारमा कोही छैन हिँड्ने जस्तो म सोच्थेँ। त्यसरी खैनी किन्नेदेखि रक्सी पिउनेसम्मको खाल त्यहीँ हुन्थ्यो। ज्योतिषनी आमै भन्थिन्, त्यो उमाले छोएको त पानी पनि खानुहुन्न, रागाको मासु बेच्छे। मटेरामा पहिलोपल्ट रागाको चुकुटी उमा दिदीकै पसलमा झुन्डेको थियो। बाहुनीले रागाको मासु बेच्छे भन्थे, कतिले त्यहाँ चिया पसलमा चिया पिउन छोडे, खाली ठाउँमा रक्सी पिउनेहरू बारिए। नयाँ नयाँ मानिस आउँथे, पसलमा छिर्थे, मातिँदै बाहिर निस्कन्थे। अमरी खोलाको डिलमा उभिएर खोलाको पानी बज्ने गरी मुथेर लरबरीको आवाजमा बरबराउँथे, क्या प्वाँट से त्यसलाई छाड्दिन म। दोकान बढ्दै गएपछि अमरी खोलाको किनारमा चाउचाउ बिस्कुट खैनीका खोस्टा छरिन थाले। फालिएका कार्टुन भिजेर घोडाको लिदी झैँ थुप्रिन थाले। अमरी खोलामा नुहाउँदा कतिका गोडामा फुटेका सिसी बिजाउन थालिसकेका थिए, कति त कीटनाशकको सुई लगाउन कटासे पुग्थे। मैले पनि अमरी खोलामा नुहाउन छाडिदिएँ। अरू गाउँका मानिस पनि आउन थालेपछि उमा दिदीलाई फुर्सदै हुन छाड्यो। उनलाई हिँड्दा पनि हतार हतार हिँड्नुपर्ने भयो। पछाडिबाट शरीर घोच्ने आँखाहरूबाट जोगिँदै उमा दिदीका बा थिएनन्। बुढी आमा बाहेक घरमा अरू कोही थिएन। पसल खोलेको दुई महिनापछि उनका कानमा गोला सुनका रिङ झुन्डेका थिए। साँझ पख दोकानहरूमा भिड बढ्न थाल्यो। गाई गोरु लिन आउने कोठालाहरू पनि नयाँ नयाँ मानिस देख्दा वाल्ला पर्थे। म साँझतिर कहिलेकाहीँ मात्र दोकानतिर जान्थेँ। दुई तिनपल्ट उमा दिदीको भित्र मैले बाला देखेको थिएँ। कहिलेकाहीँ जाँदा पनि वरैबाट उमा दिदीको दोकानतिर च्याउँथेँ। बा भए त बाहिर साइकल अड्याएको देखिन्थ्यो। म बाको डरले स्कुलबाट फर्काउँदा दोकानतिर केही बेर अल्मलिएर बस्थेँ। दैलेखी साउजीले तास खेलाउन सुरु गरेका थिए। दोकानको भित्रपट्टि जुवाको खाल जम्थ्यो। साउजी हरेक बाजीमा जितौरी माग्थे। खालको छेउमा मुसु मुसु हाँस्दै टुक्रुको बसिरहन्थे। म एकपल्ट जुवाको खाल हेर्न भित्र छिरेको थिएँ। साउजीले मेरा पाखुरा समाएर बाहिर हुत्याएका थिए। क्रिकेटले जुवा हेर्नुहुन्न, बानी बिग्रिन्छ। दोकान बढ्दै गएको केही महिनापछि कालो कोट लगाउने एउटा मान्छे साइकल चढेर साउजीको दोकानभित्र पस्न थाल्यो। त्यो तिकुनियाबाट आउँछ। साउजीले जुवा खेलाउन थालेपछि अर्को दोकानतिर सरेका बुढाहरू कानेखुसी गर्थे। डल्लाका डल्ला चरेस्किनेर जान्छ। कुन दिन पुलिसले यो साउलाई जेल पठाउँछ। यसरी अचम्म अचम्मका मान्छे आउन थालेपछि गाउँलेहरूले केटाकेटीलाई त्यतातिर सामान किन्न पठाउनै छाडे। एक दिन त्यो ठाउँको नाम पनि नुवारन भयो, पाल बजार। पाल बजार जति बढ्दै गयो उति आमाको चिन्ता बढ्दै गइरहेको थियो। बा त कहिल्यै टाइममा घर आइ नपुग्ने। बाले रेडियोमा 7 बजेको समाचार नसुनेको सयौँ दिन भएको थियो। एक दिन साँझ बा आइपुग्नु भयो। मैले चिमचिमे घडी हेरेँ, 7:45। कस्तो हो कहिले टाइममा नआउने, आमा राखिनु भयो, सारा हाम्स पाल बजारमै छ कि? बाले हातकोटा धोइरहनु भयो। किन बस्नुहुन्छ त्यो उमाकोमा? गाउँभरि हल्ला चलिरहेको छ डाक्टर सल्क्यो भनेर। के भन्छ यो, तेरो सुधी त ठाउँमा छ। दिदी र म टुलुटुलु ढोकाबाट बाहिर च्याउन थाल्यो। आफूलाई कसले भनोस्, आमाको आवाज अलि सानो भयो, बुढेसकालमा पनि कस्तो वैंश आएको हो। उमाका बा बिरामी भएछन्। बा आँटीतिर उक्लिनु भयो, बेला बेला औषधि ल्याइदिनुपर्छ। आमाले आँटीतिर हेर्दै भन्नुभयो, औषधि नै पुर्याउनु पर्ने हो भने मै जाम्ला। त्यस रात बा उत्तरतिर र आमा दक्षिणतिर कोल्टी फेरेर सुत्नु भयो। भोलिपल्ट ममता दिदी र दिली पाल बजार जाने कुरा गर्दै थिए। आमाले सोध्नुभयो, किन जानु पऱ्यो पाल बजार? टप किन्न, दिदीले भनिन्, एक दुई दिन बुच्चे बसे केही हुन्न, कटासे गरेर किनौला। आमाले पालबजारतिर ओठ चुच्याउनु भयो, त्यता नजाऊ, पालबजारमा रन्डी बस्छे। दिदीले गोडा बजारिन्। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरङ्ग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको चिनाव एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। चर्को घामले मेरो तालु दुखिरहेको थियो। अलिकति अगाडि झुकेर आमा लुगा मिच्दै हुनुहुन्थ्यो। गुवाछेउको रिठाको रुखमुनतिर म टुक्रुक्क बसेको थिएँ। दिदी घरमा आगो लाग्यो। खेत्तै खेत दगुर्दै आएका लामिछाने चिच्चाए, जसले तीन दिन अघि घरमा सत्यनारायणको पूजा लागेका थिए। आमा र म दुवै लामिछाने बस्तीतिर फर्क्यौँ। बकुल्लाले झैँ घाँटी तन्काउँदै, यता होइन, उनी झना तालिए तपाईँको घरमा। लौ, हाम्रो घरको छानाबाट धुवाको मुस्लो आकाशतिर उक्लिरहेको थियो। आँगनको डुम्रीको रुख धुवाँभित्र हराइसकेको थियो। छानाको एक पाटो त सुहा। आमा र म अत्तालिँदै दगुर्यौँ। मेरो मुटुको धुकधुकी नै बन्द होला जस्तो भयो। रिङ्गटा चल्यो। अत्तालिएर आमा खाली गोडा खेतै खेत दगुर्नु भयो। म पछि पछि लामिछानेले पानीभरिको गाग्री जुरुक्क काँधमा उचालेर दगुरे। छल्किएको पानीले उनको गर्दन भिजाइरहेको थियो। छिटो जानुस्, उनी फेरि चिच्चाए। आँगनमा पुग्दासम्म त मेरा गोडा लुला भइसकेका थिए। घरभित्र कसरी जानु? घर हुरहुर्ती जलिरहेको थियो। दुरी खस्नै लागेको थियो। भित्ताहरू डढेर काला भइसकेका थिए। दुरीमा फेरि धुवाको मुस्लो बाउला आयो, इँटा भट्टाको चिम्नी जस्तो। मैले अतिसम्म यति ठुलो आगोको संसार देखेको थिएँ। आमाको होस हरायो। तल्ल पर्नुभयो। ओल्लो गाउँ पल्लो गाउँबाट मानिसको ओहिरो लाग्यो। कसैले बाल्टी त कसैले गाग्री बोकेका थिए। हुत्त पानी फाल्थे, वार र आगो बढ्थ्यो। लो यो समा त कसैले मेरो हातमा बाको पावरदार चस्मा थमाइदियो, धमिलो र मोटो सिसा भएको बाको चस्मा। आफ्ना हत्केला नै बाफिने गरी मैले चस्मा अट्ठाएँ। आँखामा टम्मा आँसु भरिए। मैले धमिला आँखाले देखेँ। मगरमामा आगो छल्दै माथिल्लो तला उक्लिए र भित्र छिरे। बाहिर निस्कँदा उनको हातमा आधा जलेर पुत्ताइरहेको सिरक झुन्डेको थियो। सिरक आँगनमा पछारियो। अरू पनि सूर्यिएर मगरमामालाई पछ्याउन थाले। सिरकपछि आलमारी अनि पालै पालो पलङ, डस्ना, कपडा, बाकस, भुइँ झरे। आमाले र मैले पिलपिल सबै हेरिरह्यौँ। हेर्दा हेर्दै हाम्रो घर डढ्यो। घरको आगो निभिसकेपछि दिउँसोतिर हतारिँदै बा आइपुग्नुभयो। बाको निधारभरि पसिना थिए। बाले हेर्दा आगो लागेर माथिल्लो तला सखाप भइसकेको थियो। डढेलो लागेको खरको जङ्गल झैँ जल्दा जल्दै पानीले भिजेको खरको गन्ध टाढासम्म फैलेको थियो। बाले आँखाका चेपचेपबाट आँसु पुछ्नुभयो। यस्तै भयो, चिन्ता नगर्नुहोस् भन्दै सबै फर्किए। माथिल्ला पुरै तला डढेको घर हेर्दै बा अबेरसम्म टोलाउनु भयो। मगरमामाले काँध थपथपाएर हिँड्ने बेला भने भेना हजुरको ठुलो खड्को कट्यो। कसरी लाग्यो आगो? अबेरपछि बाले घाँटी खकार्दै आमालाई सोध्नुभयो। कुन्नी, आमाले आँसु पुछ्नुभयो। म बिस्तारै बा छेउ पुगेँ। बोलाएँ, बा। बाको रातो र कायर अनुहार मतिर फर्कियो। मैले हत्केलामा तातेको चस्मा बातिर तेर्साएँ। बाले चस्मा आफ्नो आकाशी इष्टकोटको माथिल्लो जेबमा घुसार्नुभयो। नडरा, मेरो अँध्यारो अनुहार देखेर भन्नुभयो। दिदी रातभरि रोइन्। उनी जङ्गलबाट फर्कँदा त आधा घरै थिएन। पाल बजारमै खबर पाएछन्। खेत्तै खेत दगुर्दै आएकी थिइन्। उनको सन्तोषी माताको मन्दिर पनि रडेको थियो। ममता दिदीको कुममा अडेस लागेर रोइरहेन्। राति घरभित्र सास फेर्ने गाह्रो। खार कस्तो गनाएको। भान्सातिर आमाले ओछ्यान लगाउनु भयो। कपडा कसकसले दिए थाहा छैन। खाना चाहिँ मगरमामाले ल्याइदिएका थिए। गोठमा गाईगोरु कराइरहेका थिए। त्यत्रो सम्पत्ति बाले पुरा बोल्न सक्नु भएन। फेरि धेरै नै सोच्नुहोस्। आमाले बाको निधार छाम्नु भयो। जे हुनु थियो भयो। धेरै बेरपछि बा निधाउनु भयो। मैले कोल्टो परि निहालिरहेँ। उत्तानो पर्दा बाको छाती तलमाथि भइरहेको थियो। मुख अलिकति उग्रेको थियो। दिउँसो गाउँभरि हल्ला फैलिएको थियो। डाक्टर अब कङ्गाल भए। सबै सम्पत्ति डढ्यो। 80,000 त नगर्दै डढ्यो। यस्ता कुरा सम्झँदा मलाई डाको छोडेर रुन मन लाग्यो। रात गाढा भइसकेको थियो। टाढा टाढा कुकुर भोकिरहेको थियो। अँधारोमा सोच्दा सोच्दै मेरा दिमागका नसा तन्किन थाले। आमा र दिदीका रुन्ची अनुहारले मलाई गिजाउन थाले। सम्झिएँ दिउँसो हतारमा तलमाथि भइरहेको बाको दुब्लो छाती, खिङ्रिङ्ग करण, छिपछिपी आँखा, कक्रको सुटेका ओठ। माफी पाऊ बा, घरमा आगो मैले लगाएको थिएँ। चकचक नगर्नु, बिहान कुवातिर हिँड्ने बेला आमाले भन्नुभएको थियो। पढेर बस्नु। हस्। आमा कपडाको कुम्लो बोकेर कुवातिर लाग्नुभयो। कुम्लोभित्र थिए सिरकका छेउला, सिरानीका खोल, बाका सर्ट प्यान्ट, मेरा कपडा। दिदी र ममता दिदी जिब्रे साग खोज्न बन गएका थिए। अनि म घरमा एक्लै थिएँ। घरमा एक्लै भएपछि जति थामे पनि मन मानेन। भान्सामा झरेर दुई फाँक चिनी खाएँ। अगेनाको भुङ्रोमा पाँच दाना आलु पोल्न हालेँ। अनि माथि उक्लेँ। बाको ओछ्यानमा अबेरसम्म लडीबुडी खेलेँ। बाको पुरानो स्टकोट लगाएँ र एकछिन बाझै पलङमाथि बसेर टोलाएँ। त्यतिले पुगेन। घरका कुना कुना चार्न थाले। आमा कहिलेकाहीँ कराउनुहुन्थ्यो, यो कुने त चोर बिरालो जस्तो छ। कुना चार्नुको ठुलै फाइदा थियो। कहिलेकाहीँ 10 रुपियाँसम्मका नोट भेटिन्थे। तर योपल्ट जति फन्का लगाए पनि कुनामा गुर्यान बाहेक केही पनि भेटिएन। फेरि कुना पनि अँध्यारा थिए। मैले जुक्ती निकालिहालेँ। बाले कटासेबाट ल्याएको काँसको टुक्री भान्सामा भेटियो। काँसको टुकी एकदम शुद्ध हुन्छ अरे, पूजाआजामा चाहिन्छ, बाले भन्नुभएको थियो। यसो टुकी सधैँ सुँघेर हल्लाए, मट्टितेल पनि रहेछ। मलाई सलाई कोरेर झोसेपछि धप्प धप्प टुकी बल्यो। अँध्यारा कुना उज्याला भए। त्यही टुकीको उज्यालोमा कालो बाकस देखियो आलमारीमाथि। म मक्ख परेँ। बाकसमा ताला थिएन। त्यो बाकस पहिला भुइँमै हुन्थ्यो। त्यसमा दिदी र मेरा चिना थिए। रुद्राक्षको माला पनि त्यहीँ हुन्थ्यो। म दिनदिनै बाकस खोतल्थेँ। फेरि बाकस चलाइस्, आमा कराउनुहुन्थ्यो। मलाई फेरि बाकस खोतल खातल गर्न मन लाग्यो। मैले पैताला तन्काएर बाकस छुन खोजेँ। हातका औँलाले मात्र छोएँ। ढोका छेवै बाका किताब चाङ लागेका थिए। श्री शुक सावक र वेद, श्री स्वस्तानी व्रत कथा, नेपाल अधिराज्यको इतिहास, गीता सार, श्री कृष्ण चरित्र र अरू पनि मोटा मोटा किताब। आलमारी छेउ किताब चाङ लगाएर म उक्लिएँ। बाकस मेरो दुई हत्कला बिच आयो। जोडले अगाडितिर ताने, अलिकति बाहिर आयो, फेरि कने। अब भने बाकसको तौल मेरो हत्कलामा थुप्रियो। गोडा लगलगी काँप्न थाले। बल्ल भए पो, बल भए पो, बाकस भुइँमा पछारि। छेउमा छेउको दिदीको डस्नामाथि घुप्रको टुकी घुप्टियो। डस्नाको बिचमा भुर्लुक्क आगो देखियो। आगोको तालुमा श्री शोकसागरको किताब बजारे। आगो किताब मुन्तिर किचियो। डस्ना गनायो, धुवाँ पुत्तायो, अझै नै बेन छ। हतार हतार डस्नाको भुवाङमा थुक लगाएँ। त्यसपछि त बाकस खोतल खातल पार्ने आँट रहेन। पछारिँदा बाकस घोप्टिएको थियो। बाकसभित्रका सामान यताउता छरिएका थिए। म डर डरले लगलगी काँपेँ। आज खुब धुलाइ हुने भयो। त्यसपछि म कुवातिर दगुरेँ। कुवा पुग्न दुई मिनट पनि नलाग्ने, एकैछिनमा पुगेँ। फेरि घर एक्लै छाडेर किन आइस्? आमाले मलाई देखेर कराउनु भयो। नुहाउन मन लाग्यो। खेतका आलीमा दगुर्दै मैले भने, थुकले कपासको आगो मेटिएनछ। त्यो धुरी उक्लियो। हाम्रो घर डढेर सकियो। त्यसपछि बा कैयौँ दिन कटासे जानु भएन। साइकल लिएर कता कता निस्कनुहुन्थ्यो। कहिलेकाहीँ मध्यरात घर आइपुग्नुहुन्थ्यो। आँटी त चलेर राख, हामी भान्सामै सुत्थ्यौँ। बाले तिनजोर नयाँ ओछ्यान पनि बनाएर ल्याउनु भयो। एकपल्ट बाले सुनाउनु भएको थियो, वनपाले वनतिर आएको आएछन्, काठ ल्याउन गाह्रो छ। वनपालेले घर जलेको थाहा पाएर हामीलाई दुईवटा सालका रोग दिने भएछन्। एक दिन बाला खुसी देखेर मैले थाहा पाएको थिएँ। अनि त हरेक दिन दिदी र म स्कुलबाट घर फर्काउँदा नयाँ सामान आएको देख्थ्यौँ। कहिले काठ, कहिले कर्कट पाता। हेर्दा हेर्दै घर नयाँ जस्तै भयो। छानामा कर्कट पाता टलक्क टल्की। डाक्टरको घरको छानो चाँदी चाहिँ टल्कन्छ। पाल बजारतिर मान्छे कुरा गर्थे, म गजक्क पर्थेँ। हुन पनि सारा मटेरामा हाम्रो जस्तो घर थिएन। ल अब तैँले खोजे जस्तो घर भयो। एक दिन बा आमातिर हेर्दै हाँस्नु भयो, कर्कट पाताको छानो हालिदिया छु अब चुइन्न। घरमा आगो लागेर राम्रै भएछ। कैयौँ दिनपछि आमा दाँत देखाउँदै हाँस्नु भयो। बिस्तारै सबै चिज ठिकठाक भयो। मैले आफ्नो ओछ्यानतिरको भित्तामा कागजमा चित्र बनाउँदै टाँसेँ। दिदीले टिकापुरबाट ल्याएका हिरो हिरोइनका फोटो भित्रका भित्ताभरि टाँसेन्। सन्तोषी माताको मन्दिर फेरि बनाएन्। आमा त हाँसेको हाँसे। कैयौँ महिनापछि नेपालगञ्ज गएका बेला बाले त नयाँ फोटो पनि खिच्नुभएछ, ठुलो बनाएर ल्याउनुभयो। दाँत त लुकाउनु नि, फोटो हेरिसकेपछि आमा हाँस्नुभयो, बा पनि मस्किनुभयो। क्यार छिस् त, एक दिन मेरो मुखमा यी दाँत पनि हुन्नन्। इष्टकोटको ढाका टोपीमा सजिएको आफ्नो फोटो बाले आँटीको दलिनमा टाँक्नुभयो, जहाँ आँगनबाट माथि हेर्दा ठ्याक्कै आँखा पर्थ्यो। त्यही दिन बालाई एकदमै खुसी देखेर मैले भनेको थिएँ, बा मलाई साइकल किनिदिनु। किन चाहियो साइकल? बा छक्क पर्नुभयो। चलाउन, मैले भने स्कुल जाँदा लैजान्छु, दिदीलाई चढाउँछु। बा हाँस्नुभयो, के गर्छस् त, आगो लागेर तेरा बाको सबै पैसा सकियो, अलि पछि किनिदिउँला। कहिले? एकछिन सोचेर बाले भन्नुभयो, पाँच कक्षा पास भएपछि। दिउँसो आकाश धुम्म थियो। रात परेपछि करेसाका तमाखुका पात बेसमारी बज्न थाले। भित्ताको माटो भिजेर मगमगाउन थाल्यो। दाउरा काँचा परेछन्। भान्साभरि धुवाई धुवा भरियो। आमा गाई गोरुलाई कुँडो पकाउँदै हुनुहुन्थ्यो। आमाले अगेनामा अनुहार जोड्नु। आमाको सासले भक्क आगो भरभरायो। आगोको लहर पक्रिँदै फक्रिँदै दलिन छुने गरी उक्लियो। अगाडितिर तेर्सिएका मेरा पिँडौलाका हड्डी रापिला भए। म अलि पछि सरेँ। आगो बेसमारी भरभराउन थालेपछि आमाले भन्नुभयो, आगो पनि कसरी भरभराएको? यस्तो झरीमा पाहुना आउँछन् कि के हो? अचानक मैले सुने म्याउँ म्याउँ, मसिनो र कमजोर आवाज। कहाँबाट कराउँछ बिरालो? आमाले घरका कुनातिर हेर्नुभयो। दिदीले पनि पुलुक्क हेरिन्, फेरि घोसी मुटु लाइन्। म कुप्रिँदै बाहिर निस्केँ। म्याउँ देरी र भित्ताको अँध्यारो चेपबाट फेरि मसिनो आवाज निस्क्यो। आवाज अत्यन्तै आत्मीय थियो। चेपको गाढा अँध्यारोमा आँखा गाडेँ। केही देखिए पो? म भित्र दगुरेँ, ट्याप्प लालटिन समाएँ। ढाडेले चितोर छ अनि आमा च्याठिनु भयो। आमाको आवाज सँगसँगै म बाहिर उत्तिएँ। बिरालो डेरी र भित्ताको चेपबाट कराइरहेको थियो। अँध्यारो चेपमा लालटिनको प्रकाश छरियो। बिरालोले खतराको मसिनो आवाज निकाल्यो र शान्त भयो। बिरालोको ढाडमै एक धार प्रकाश पोखियो। उसको आँखा टल्किए, कुहिरो आँखा। म्याउँ मैले बोलाएँ। उसले पल्लक्क माथि हेऱ्यो र पछाडिका खुट्टाले आफ्नो शरीर पछाडि तान्यो। मैले उसको ढाडको बिचमा समाएँ। उसको शरीर अलिकति बटारियो। बिरालाको ढाडको मुलायम छाला समाउँदै माथि ताने। बिरालो काउकुती लागे झैँ छटपटायो। बिरालो पानीले रुझेको थियो। शरीरको कैला र काला धर्कै धर्का रौँ भिजेर झनै नरम भएको थियो। काखमा आएपछि एकपल्ट बिरालोले अगाडिका खुट्टाका तिखा र बाङ्गेका लामा नङ मेरा नाडीमा बिस्तारै ददार्यो अनि कुहिरा आँखाले मलाई हेऱ्यो। त्यसपछि बिरालो कतै गएन। नौ महिनामा बिरालोले धेरै कला देखाइसकेको थियो। अरूसित भन्दा बढी बिरालो मेरै नजिक रहन्थ्यो। सुत्न पनि राति सुटुक्क मेरो ओछ्यानमा आइपुग्थ्यो र मेरो छातीमा घुस्रेर नै दाउँथ्यो। बिहान पनि सबैभन्दा अगाडि उठ्थ्यो र घरलाई छसात फन्का लाउँथ्यो। खाना खाने बेला भने दिनभर खेतमा काम गरेर फर्केको बुढो थारू चाहिँ थाकेर अगेना छेउ आइपुग्थ्यो। अगाडिका दुवै खुट्टा खुम्च्याएर भुइँमा च्याप ओडाउँदै टुलो टुलो हेर्थ्यो। बिरालो धेरै नै अपचसी हुन्छ, कहिलेकाहीँ आमा सुनाउनुहुन्थ्यो। पहिलोपल्ट बिरालो हाम्रो घरमा आइपुग्दा आमाले उमेर अनुमान गर्नुभएको थियो, तिन चार महिनाको त होला। त्यस हिसाबले बिरालोको उमेर एक वर्ष पुगिसकेको थियो। एक दिन बाले भन्नुभएको थियो, बिरालो भएको घरमा सर्पको डर हुँदैन। मधेसमा सर्प जहाँ पनि गुजुल टेकाउन सक्थे, घरको कुना, दलिन, परालका कुन्यौ, बेसरमका झाडी। म सर्पदेखि अत्यन्तै डराउँथेँ। दिन बिराएर सर्प सपनामा मलाई लखेटिरहन्थ्यो। मेरा गोडा कुजिन्थे, मलाई ऐठन पर्थ्यो। कस्तो ऐठन परेको यसलाई? आमा च्याठिनुहुन्थ्यो। वर्षमा एक दुईपल्ट स्कुल असमयमै बिदा हुन्थ्यो। कसै न कसैलाई सर्पले डस्थ्यो, त्यसैले म यति कातर भएको थिएँ। सर्प कहाँ कहाँ हुनसक्छ बा? बाह्र आमालाई थाहा थियो। गर्मीका बेला राति सुत्दा झुल्चारीतिरबाट डस्ना मुनि च्यापेर सुत्ने त नियमै थियो। झुलभित्र सुत्दा मलाई लाग्थ्यो मेरो सास बन्द हुन्छ। अत्यासको झुसिलो हातले मेरो घाँटी निमोट्न थाल्थ्यो। म निसासिन्थेँ। सबै निदाइसकेपछि म एउटा गोडा झुलबाहिर निकालेर निदाउँथेँ। बाउ एक रात बिरालो काके बच्चा चाहिँ सारा मटेर उठ्ने गरी चिच्चायो। म झल्यास बिउजेँ। निद्राले झोलेका आँखा उगार्दा त आमाले लालटिनको बाती सल्काइसक्नु भएको थियो। गद्र्याङ गुद्रुङ आवाजले दिदी पनि उठिन्। जुनली रात थियो। डुम्रीको हरिया पात टल्किरहेका थिए। टाढा टाढा कुकुर भुकिरहेका थिए। जुनको मधुरो उज्यालो जताततै फैलिरहेको थियो। किन गराउँछ यसरी? बाले तीन सेरे टर्चको उज्यालो फनक चारैतिर घुमाउँदै भन्नुभयो। बिरालो अगाडिका दुवै खुट्टा अलिकति खुम्च्याएर उभिएको थियो। बिरालोका त्यत्रा लामा र तिखा दारा मैले कहिले देखेको थिइनँ। बिरालोको अघिल्तिर थियो जुरुक्क माथि उचालिएको सर्प। त्यो देखेर दिदी चिर चिच्याइन्। मेरो शरीर त ठन्डा भएर फयो। बाले टर्चको उज्यालो सर्पका आँखामा सोझ्याउनु भयो। सर्पका आँखा कालो गुच्चा झैँ गाढा थिए। सर्पको दुबो जस्तो मसिनो जिब्रो हाम्रो पलङतिर सोझिएको थियो। सर्प एकछिनमा लमतन्न पर्यो र चुडिएको दाम्लो जेल तारियो। बिरालाले अगाडिका खुट्टाका नङ्ग्राले सर्पलाई उल्टै पल्टा खेलाइरह्यो अबेरसम्म। मरेछ, लामो सास तानेर बाप पलङबाट तल झर्नुभयो। बिरालो अलि पर सरेर अगाडिको दायाँ खुट्टाले जुङ्गामा ताउ लायो। बा लामो लट्ठीमा सर्प झुन्नाउँदै तल ओर्लिनुभयो। आज यो बिरालो भएर नै बाँच्यो, आमाका ओठ काँपे। पर्खदा बाको सास बेसमारी बढेको थियो। कहाँ फाल्नुभयो? आमाले सोध्नुभयो। आमाका हात अझै काँपिरहेका थिए। खेतमा फालेँ। बा ओछ्यानमा ढल्किनुभयो। सुत, एउटा सर्प आएको घरमा अर्को सर्प आउँदैन। त्यसपछि बिरालो सबैको प्यारो भयो। हुँदाहुँदा बिरालोले सारा गाउँ चिनिसकेको थियो। दिनभर झुस्स झुस्स झाडीहरूमा बस्थ्यो, फुत्त निस्किन्थ्यो। ममता दिदी आएका बेला बिरालो लुसुक उनको काखमा बस्थ्यो। ममता दिदी हाँस्दै भन्थिन्, यो त मेरै भाइ बहिनी जस्तो छ, यसका पनि आँखा मेरा जस्तै खुइरहेछन्। म स्कुलबाट फर्काँदा गोठनेरै कुन्नी कताबाट फुत्त निस्कन्थ्यो र गोडानेर लडीबुडी गर्थ्यो। म उसलाई दुई हातले कैँची मारेर छातीमा टाँस्थेँ। ऊ खस्रो जिब्रो मेरो चिउडामा ददार्दै आँखा चिम्सा बनाउँथ्यो र बिस्तारै गीत गाएझे कराउँथ्यो, म्याउँ। एक दिन आमाले भन्नुभयो, यो त बिरालो नभएर मान्छे जस्तो छ। शनिबार दिदी र म खन्यौको रोक्नेर पुग्यौँ। ममता दिदीको घर शान्त थियो। गेट छेउकै गोठमा भैँसी काप कापबाट सेतो गाज निकाल्दै मुख चलाइरहेको थियो। हाम्रो पच्चाप सुनेर खन्यौको हाँगामा चुच्चाले पखेटाका काप कनाइरहेका चरा भुर्र उड्यो। गेटमा तेर्सिएका दुईवटा काठका गारा नागेर हामी आँगनसम्म पुग्यौँ। ओसिलो आँगनमा पातलो लेउ तन्ना झैँ फिजारिएको थियो। छेउको खङ्रङ्ग परेको थाँक्रामा तितिकरेलाको हरियो लहरो माथि उक्लिरहेको थियो। सङ्घारभित्र अँध्यारो थियो। हामी चोर झैँ भित्र पस्यौँ। आगो निभेको अगेनामाथि ठुलो र फोहोर आल्मुनियमको डेक्ची थियो। त्यसभित्र भैँसीको कुँडो हुँदो हो। अगेनाको माथिपट्टि लहरी राखेका थिए तेल नुन मसलाका डब्बा, एक थुप्रो रातो खुर्सानी पनि। भित्ता र दलिनमा ध्वाँसै ध्वाँसो। देब्रे कुनामा सिरानतिर बटारीको ओछ्यान थुप्रेको थियो। दाहिने कुनामा फारुवा फरुवा बन्चरो आँसी थिए। बन्चरोको सिधै माथि छिपिएको खैरो र ठुलो काँक्रो झुन्डेको थियो। अगेनाको छेउबाटै बाँसको भर्याङ माथितिर उक्लेको थियो। भुइँगलको भर्याङ जोडिएको ठाउँमा अलिकति मधुरो उज्यालो फैलेको थियो। ममता दिदीले भर्याङमाथितिर मुख सोझ्याउँदै बोलाइन्। हँ, माथिबाट मधुरो आवाज आयो। दिदी पिँडोलाई तनक्क तन्काएर दलिनसँग टाउको जोगाउँदै माथि उक्लिन्। म पनि पछि लागेँ। हरे ममता दिदी मैलो र ठाउँ ठाउँमा टालेको सिरक ओढेर घरको छानातिर हेर्दै उत्तानु परेकी थिइन्। जिङ्रिङ कपाल पछाडिपट्टि एक मुठो बाँधिएको थियो। हिउँदमा अस्थाइरहेको घाम झैँ अनुहार पहेँलो थियो। आँखा पनि भित्रसम्म भाँसिएका, आँखाको सेतो सतह पहेँलिएको थियो। एक हप्तादेखि ममता दिदी कतै देखेकी थिइनन्। गाईगुई हल्ला थियो। वनबाट घाँस लिएर फर्केपछि ममता बिरामी भई मसान लागेको हुनुपर्छ। जङ्गलबाट घाँस काटेर फर्काँदा झुम्म परेको सालको रुखमा केहीले झ्वाममा आम फालेको थियो अरे। ममता दिदीको पैतालादेखि तालुसम्म झमझमाएको थियो अरे। त्यसै रात हनहनी उनलाई ज्वरोले न्याकेको थियो। उनी धामी झैँ काँपेकी थिइन् रे। कटकट दाँत कटकटेका थिए अरे। दिदी सिरानिएर बसेन्, म गोडानिएर। दिदीले उनको निधारमा हात राख्दै सोधिन्, के खाइस्? भातै रुचेन। अङ्गुर खान्छेस्? दिदीले घरबाट ल्याएको अङ्गुर स्कर्टको गोजीबाट झिकिन्। दिदीले केही दाना अङ्गुर थरथरी काँपिरहेका ममता दिदीका हत्केलामा राखिदिन्। उनले पोटिलो दाना मुखमा राखिन्। दाना मुखभित्रै फुट्यो। अलिकति रस क्वालिटी परेका ओठ छेउछाउ रस आयो। उल्टो हत्केलाले पुछिन्। उग्रेको सिरकबाट चिसो बतास छिर्यो कि के हो? अलिकति चल्दै उनले सिरकका दुवै फेर ढाडमा चेपिन्। सिरक अलिकति उग्रिँदा मैले देखिसकेको थिएँ। उनको ज्यानमा निलो रङको सर्ट थियो र ज्यान थाक्रो झैँ खङ्रङ्ग सुकेको। कस्तो जाडो मात्रै हुन्छ, ममता दिदीले कटकटीको आवाजमा भनिन्। चिया खान्छेस् पकाम? दिदीले सोधिन्। खान्न, ममता दिदी पिलपिल भइन्। म त मर्छु कि के हो? पार्वती दिदीले हिक्क गरिन्। बालाई भनौँला, मैले भने बाले सन्चो बनाइदिनुहुन्छ। दिदी ममता दिदीको अनुहारतिर निहुरिन्। ममता दिदीले मलिन आवाजमा भनिन्, माल दिदीलाई चिठी लेखेर पठाइदेऊ है, म बिरामी छु भनेर। हुन्छ। ममता दिदीका बा र आमाले ढोकामा हाम्रा चप्पल देखिहाले। आमै तलैबाट कराइन्, को हो हँ माथि तल झर, म भोलि सुटुक्क आउँछु भनेर। दिदी हतार हतार तल झरिन्। ममता दिदी चाँडै सन्चो हो है, मैले रुन्चे अनुहार लाएर भने। आँसु पुस्दै ममता दिदी हाँसिन्, तर मलाई झन् रोए जस्तो लाग्यो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको छैठौँ श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।